यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। सत्ता गठबन्धनद्वारा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन। निर्वाचन आचार संहिता प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन आयोगद्वारा राजनैतिक दललाई 60 बुँदे निर्देशन। उत्पादनशील क्षेत्रमा लगानी गरी निर्यात क्षमता बढ़ाउनु पर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवाको जोड़। नेपाल आयल निगमद्वारा इन्धनमा फेरि पनि मूल्य वृद्धि र रूसलाई युद्ध अपराधको मुद्दा चलाउनु पर्ने युक्रेनी राष्ट्रपति जेलेन्स्कीको अडान।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सत्ता गठबन्धनको बैठकले निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको बैठकले कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गर्ने निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो। नेता पौडेलको नेतृत्वमा रहने निर्वाचन तयारी तथा अनुगमन समितिमा सत्ता साझेदार दलका 2-2 जना सदस्य रहनेछन्। बैठकले मुलुकको अर्थतन्त्र सुधारका विषयमा सरकारका तर्फबाट राजनैतिक दल, अर्थविद, योजनाविद र सरकारवाला पक्षसँग वृहत अन्तर्क्रियाको आयोजना गरी त्यसबाट आएका सुझावका आधारमा ठोस कदम चाल्ने निर्णय समेत गरेको छ। बैठकमा प्रधानमन्त्री देउवाले भारत भ्रमणबारे ब्रिफिङ गर्नुभएको र गठबन्धनले समग्रमा भारत भ्रमण सफल रहेको निष्कर्ष निकालेको छ। बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल लगायत सहभागी हुनुहुन्थ्यो। निर्वाचन आयोगले स्थानीय निर्वाचनमा भाग लिने राजनैतिक दललाई आचार संहिता सम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर गराएको छ। वैशाख 30 गते हुने निर्वाचनमा भाग लिने सम्पूर्ण दलका प्रतिनिधिलाई हिजो आयोगको केन्द्रीय कार्यालयमा बोलाई आयोगले निर्वाचन आचार संहिता 2078 को प्रभावकारी कार्यान्वयनका लागि राजनैतिक दलबाट प्रतिबद्धता लिएको हो। राजनैतिक दल नै निर्वाचनका प्रमुख खेलाड़ी भएकाले आयोगले आचार संहिता पूर्ण रूपमा कार्यान्वयन हुने सुनिश्चितताका लागि प्रतिबद्धता लिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो। प्रतिबद्धता पत्रमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कार, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लीलामणि पोखरेल, जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी, नेकपा एकीकृत समाजवादीका महासचिव डाक्टर बेदुराम भूषाल, नेकपा एमालेका निर्वाचन विभागका सदस्य बाबुराम दाहाल लगायतका नेताहरूले हस्ताक्षर गर्नुभएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन आयोगले तयार पारेको प्रतिबद्धता पत्रमा नेपालको संविधान, निर्वाचन आयोग ऐन, निर्वाचन कसुर तथा सजाय ऐन लगायतका निर्वाचन एवं राजनैतिक दलसँग सम्बन्धित कानूनहरू तथा निर्वाचन आचार संहिता 2078 भएका विभिन्न प्रावधानहरू इमान्दारिताका साथ पालना गर्ने गराउने विषय उल्लेख छ। निर्वाचन आयोगले राजनैतिक दललाई प्रतिबद्धता पत्रमा हस्ताक्षर गराएपछि 60 बुँदे निर्देशन समेत दिएको छ। आयोगको निर्देशनमा निर्वाचनमा उम्मेद्वारी दिन, प्रचार प्रसार गर्न वा मतदानको अधिकारबाट वञ्चित गर्ने उद्देश्यले बाधा अवरोध पुर्याउने वा थुन्छे गर्न नहुने, कुनै पनि किसिमको हात हतियार वा विस्फोटक पदार्थको प्रदर्शन तथा प्रयोग नगर्ने, सार्वजनिक भोज भतेरको आयोजना गर्न नहुने, नेपालको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डतामा आँच पुग्ने गरी प्रचार प्रसार वा कुनै गतिविधि गर्न नहुने लगायतका विषयहरू समेटिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बढ़दो व्यापार घाटालाई कम गर्न उत्पादनशील क्षेत्रमा लगानी बढ़ाई निर्यात क्षमता बढ़ाउनु पर्ने बताउनु भएको छ। काठमाण्डुको चोभारमा निर्माण सम्पन्न भएको सुक्खा बन्दरगाहको हिजो उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले व्यापार घाटा कम गर्नका लागि स्वदेशी कच्चा पदार्थ र श्रमलाई प्रयोग गर्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री देउवाले मुलुकको आयात निर्यात व्यापारलाई सहज बनाउन सरकारले देशका विभिन्न ठाउँमा सुक्खा बन्दरगाह निर्माण गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढ़ाएको जानकारी दिनुभयो।
वैदेशिक व्यापारलाई दिगो र सन्तुलित रूपमा विकास गर्दा विभिन्न व्यापार बन्दरहरू यस्तै संरचनाको आवश्यकता पर्दछ। सुक्खा बन्दरगाह र एकीकृत ढाँचोले वैदेशिक व्यापारलाई थप सरल प्रतिस्पर्धी बनाउने महत्वपूर्ण संसार संरचना हो। यस कुरालाई आत्मसात गरी नेपाल सरकारले मुलुकका विभिन्न ठाउँमा सुक्खा बन्दरगाह निर्माण ठूला आधुनिकतामा घरेलु स्थापना छिमेकी मुलुकहरूको समग्र सिमाना नाकाहरू जोडिएका राजमार्ग तथा भन्सार कोरिडोरको तर्नौती गर्ने कार्यलाई प्राथमिकता साथ अगाडि बढ़िरहेको छ।
प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय बजारमा स्वदेशी सामानको प्रवर्धन तथा औद्योगिक विकास मार्फत रोजगारी सृजना गर्न सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभयो। उहाँले वैदेशिक व्यापारका जटिलतालाई सहजीकरण गर्दै सरकार निजी क्षेत्रसँग साझेदारी गर्न तयार रहेको बताउनुभयो। कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डाक्टर गणेश प्रसाद पाण्डेले सुक्खा बन्दरगाहको प्रभावकारी सञ्चालनका लागि निजी क्षेत्रको सहयोगको आवश्यकता रहेको औल्याउनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारीले पाँचवटा अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति भण्डारीले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिशमा यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश जारी गर्नु भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। नेपाली कांग्रेसले वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनका लागि स्थानीय निर्वाचन प्रचार प्रसार समिति गठन गर्न भ्रातृ एवं शुभेच्छुक संस्थालाई निर्देशन दिएको छ। पार्टी प्रवक्ता डाक्टर प्रकाश शरण महतको संयोजकत्वमा हिजो कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार प्रसार समितिको बैठकले सम्पूर्ण भ्रातृ तथा शुभेच्छुक संस्थाले स्थानीय निकायको निर्वाचनमा पार्टीका उम्मेद्वारलाई विजयी गराउन प्रचार प्रसार समिति गठन गर्ने र प्रचार प्रसारको कार्य विवादरहित र प्रभावकारी ढंगले सञ्चालन गर्ने निर्णय समेत गरेको जनाएको छ। यस्तै प्रचार प्रसार समितिले केन्द्रीय प्रचार प्रसार समितिले गरेका सूचना प्रचार सामग्रीलाई पार्टीका सबै संयन्त्र सदस्य र शुभचिन्तक मार्फत मतदाता समक्ष पुर्याउने निर्णय पनि बैठकले गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपालका हरेक राजनैतिक परिवर्तनमा नेपाली संचार क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउनु भएको छ। नेपाल प्रेस युनियनले आदिवासी जनजाति पत्रकार महासंघ फोनिज र संचारिका समूहका नवनिर्वाचित कार्य समितिलाई बधाई दिन हिजो काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले सरकार सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहेको र संचार क्षेत्रलाई समृद्ध बनाउने कार्यमा प्रतिबद्ध रहेको बताउनुभयो। नेपालमा वर्षायाममा खेर जाने बिजुली खरिद गर्न भारत तयार भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले लगातार सरोकारवाला निकायसँग गर्नुभएको छलफल, मन्त्रालय तहमा भएको द्विपक्षीय एवं बहुपक्षीय संवाद तथा कूटनीतिक पहलपछि बिजुली खरिद गर्न भारत तयार भएको हो। पछिल्लो पटक प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भएको सहमति अनुसार आगामी मनसूनको समयमा झण्डै 360 मेगावाट बिजुली भारतीय बजारमा प्रवेश गर्ने मार्ग प्रशस्त भएको छ। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पाँच दलीय गठबन्धन तीनवटै तहको निर्वाचनसम्म कायम रहने बताउनु भएको छ। कपिल वस्तुको शिवराज नगरपालिकामा हिजो आयोजित कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धन आगामी स्थानीय प्रदेश र संघको निर्वाचनसम्म कायम रहने भएकाले आगामी स्थानीय तहको निर्वाचनमा क्रियाशील भएर लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई वैशाख 30 गतिको निर्वाचनमा एमाले आफ्नो शक्ति देखाउने दावी गर्नुभएको छ। नेकपा एमाले पर्साद्वारा हिजो वीरगंजमा आयोजित वृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले एमालेसँग एक्लै चुनाव लड्न नसक्ने देखेर पाँच दलीय गठबन्धन बनेको र यसलाई नेकपा एमाले स्थानीय तहको निर्वाचनमा अधिकांश स्थानीय तह जितेर देखाइदिने पनि बताउनुभयो। हिजै वीरगंजमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले वीरगंजलाई विकसित शहरका रूपमा विकास गर्नुपर्ने बताउनुभयो। उहाँले वीरगंजलाई रिङ रोड सहितको नमूना र विकसित शहरका रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभयो। लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालका अध्यक्ष महन्त ठाकुरले सरकारसँग भएका सम्झौता कार्यान्वयन गर्न माग गर्नुभएको छ। नवलपरासी बर्दघाट सुस्ता पश्चिम स्थित पाली नन्दन पाँच गेरेमीमा पार्टीको जिल्ला समितिले हिजो आयोजना गरेको जनसभामा अध्यक्ष ठाकुरले नागरिकता नहुँदा हजारौं नागरिकले समस्या भोगिरहेकाले नागरिकता विधेयक छिटो अघि बढ़ाउन आग्रह गर्नुभयो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री शशि श्रेष्ठले सहकारीहरू स्थापनाको उद्देश्य मर्म र भावना अनुसार सञ्चालन हुनुपर्नेमा जोड़ दिनुभएको छ। भक्तपुरको सूर्य विनायकमा हिजो आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले संविधानमा व्यवस्था भए अनुसार सहकारीलाई कृषिसँग जोड्दै उत्पादन र उत्पादकत्व बढ़ाएर स्वाधीन अर्थतन्त्रको विकास गर्ने गरी बजेट मार्फत विशेष योजना ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन सूचना र सन्देश।
समयमै श्रम अडिट गरौं, जिम्मेवार प्रतिष्ठानको परिचय दिऊं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
अब बाँकी समाचार। उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा बढ़दै गएको व्यापार घाटा कम गर्न स्वदेशमै उत्पादन बढ़ाउने किसिमको व्यवसायमा लगानी गर्न उद्योगी व्यवसायलाई आग्रह गर्नुभएको छ। नेपाल राष्ट्रिय व्यवसाय महासंघको चौथो साधारण सभा तथा दोस्रो राष्ट्रिय महाधिवेशनको हिजो काठमाण्डुमा उद्घाटन गर्नुहुँदै उपराष्ट्रपति पुनले मुलुकमा बढ़दै गएको व्यापार घाटा कम गर्दै समृद्ध मुलुक निर्माणका लागि स्वदेशमै उत्पादनमूलक व्यवसाय बढ़ाउनु पर्ने बताउनुभयो। सर्वोच्च अदालतले नेपाल प्रहरीका तीनजना प्रहरी नायब महानिरीक्षक डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढ़ुवा गर्ने निर्णय विरूद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश डाक्टर कुमार चुडालको एकल इजलासले एआईजीमा बढ़ुवा गर्ने निर्णय विरूद्ध परेको रिट निवेदनमाथि हिजो प्रारम्भिक सुनवाई गर्दै कारण देखाओ आदेश सहित दुवै पक्षलाई चैत 28 गते छलफलका लागि बोलाइएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो। बढ़ुवा विरूद्ध डीआईजीहरू ईश्वर बाबु कार्कीले चैत 17 गते र घनश्याम अर्याल र प्रकाश जंग कार्कीले चैत 20 गते सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो। चैत 17 गते बसेको मन्त्री परिषद बैठकले नेपाल प्रहरीका तीनजना डीआईजी धीरज प्रताप सिंह, वसन्त पन्त र रविन्द्र बहादुर धानुकलाई एआईजीमा बढ़ुवा गर्ने निर्णय गरेको थियो। नेपाल आयल निगमले फेरि पनि इन्धनको मूल्य वृद्धि गरेको छ। गैरातीदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल र मट्टीतेलमा प्रति लिटर 5-5 रूपियाँ बढ़ाएको छ। मूल्य वृद्धि भएसँगै पेट्रोल प्रति लिटर 160 रूपियाँ पुगेको छ भने डिजल र मट्टीतेल प्रति लिटर 143 रूपियाँ पुगेको छ। यसै गरी खाना पकाउने ग्यासमा प्रति लिटर प्रति सिलिण्डर 25 रूपियाँ बढ़ेसँगै 1600 रूपियाँ कायम भएको छ। हिजो देशभर 24 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 5,587 नमूना परीक्षण गर्दा 24 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो कोरोना संक्रमणबाट 51 जना मुक्त भएका छन्। स्वास्थ्य बीमा कार्यक्रम शुरू भएको 6 वर्षको अवधिमा 53 लाख नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन्। सरकारले चालू आर्थिक वर्षमा पनि कुल परिवार संख्या मध्ये 50% परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गर्ने गरी कार्यक्रम अघि बढ़ाइरहेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ। विद्या प्रसाद उपाध्यायको रिपोर्ट।
स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न 2072 साल चैत 25 गतेबाट शुरू गरिएको स्वास्थ्य बीमा कार्यक्रम अहिले 77 जिल्लामा सञ्चालनमा आएको छ। स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत परिवारका 5 जना सदस्यसम्मका लागि 3,500 रूपियाँ तिरेमा 1,00,000 रूपियाँसम्मको उपचार खर्च पाउने र 5 भन्दा बढ़ी सदस्य भएमा थप शुल्क तिर्नुपर्ने व्यवस्था रहेको छ। तर 70 वर्षभन्दा माथिका ज्येष्ठ नागरिक सहित 7 लक्षित समूहका लागि भने सरकारले नै बीमा गरिदिने व्यवस्था छ। स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुने प्रक्रिया कस्तो छ त? स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डाक्टर दामोदर बसौला।
प्रत्येक स्थानीय निकायमा प्रत्येक वाडामा हाम्रो दर्ता सहयोगी कर्मचारी हुनुहुन्छ। बीमाको लागि आबद्ध गर्नको लागि आवेदन फारम भर्नुहुन्छ। लाग्ने शुल्क 1,00,000 सुविधा लिनको लागि परिवारमा 5 जनासम्मको लागि 3,500 रूपियाँ योगदान शुल्क रकम भुक्तानी गरेर लिने सेवा छ, अर्को 70 वर्ष कतिका ज्येष्ठ नागरिक लगायत 7 वटा लक्ष समूहहरूलाई चाहिँ पैसा भुक्तानी गर्न पर्दैन, त्यो सरकारले तिर्छ।
बिमितको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा स्वास्थ्य सेवा प्रदायको दक्षता र जवाफदेहिता अभिवृद्धि गर्न स्वास्थ्य बीमा कार्यक्रम शुरू गरिएको भनिए पनि आबद्ध भएका कतिपय नागरिकले समयमै सहज रूपमा रकम नपाएको गुनासो गर्दै आएका छन्। 6 वर्षमा स्वास्थ्य बीमा कार्यक्रमको विस्तार र यसका बारेमा जानकारी गराउन समय खर्च भएको भन्दै अब यसको गुणस्तर अभिवृद्धि र जनगुनासो सम्बोधन गर्नेतर्फ बीमा बोर्डको ध्यान केन्द्रित हुने बताउनुहुन्छ निर्देशक डाक्टर बसौला।
शुरूआत गर्नमा मात्रै हाम्रो ध्यान केन्द्रित भयो र अब हामी भएका कमी कमजोरीहरू के छन् यसलाई सुधार गर्दै सेवाको गुणस्तर पनि सुधार गर्ने अनि बीमा बोर्डको क्षमता पनि वृद्धि गर्ने र जनचेतनामूलक कार्यक्रमहरू गर्ने, सबै नेपाली नागरिकले यो स्वास्थ्य बीमा कार्यक्रम चाहिँ राम्रो कार्यक्रम हो, राज्यले नागरिकको लागि ल्याएको कार्यक्रम हो, यो कार्यक्रम प्रति सबैको अपनत्व हुनुपर्छ।
संविधानले आधारभूत स्वास्थ्य सेवालाई निशुल्क र सामाजिक सुरक्षाको हक प्रदान गरेको छ। संविधानको धारा 51 नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा सहज पहुँचको व्यवस्था मिलाउने उल्लेख छ। संवैधानिक व्यवस्था अनुसार पर्याप्त संस्थागत संयन्त्र र कानूनी प्रबन्ध मिलाई व्यवहारतह गुणस्तरीय स्वास्थ्यमा नागरिकको सहज पहुँच स्थापित गर्न सरकारवाला निकाय दत्तचित्त भएर लाग्नुपर्ने देखिन्छ। विद्याप्रसाद उपाध्याय, रेडियो नेपाल, काठमाडौँ।
जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरूप नेपाली सेनाको अगुवाईमा हिजोबाट सफा हिमाल अभियान शुरू भएको छ। जंगी अड्डामा हिजो आयोजित कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले सफाई अभियानका संयोजकहरूलाई ब्यानर हस्तान्तरण गरी अभियानको शुभारम्भ गर्नुभयो। आगामी जेठ 22 गतेसम्म सञ्चालन हुने सफा हिमाल अभियानका क्रममा सगरमाथा, लोत्से, कञ्चनजंघा र मनासलु गरी 4 हिमालबाट 35 टन फोहोर संकलन गरिने नेपाली सेनाले जनाएको छ। खाद्य र पर्यावरण सुरक्षाका लागि जलविद्युत तथा ऊर्जामा लगानी र प्रयोगको आवश्यकता रहेको सम्बन्धित विज्ञहरूले बताउनु भएको छ। प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ आईयूसीएनले ललितपुरमा हिजो आयोजना गरेको कार्यशालामा विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्दै जलवायु परिवर्तनको असर कम गर्न, वातावरण तथा खाद्य सुरक्षाका लागि जलविद्युत तथा वैकल्पिक ऊर्जाको उत्पादन, प्रयोग र भण्डारण गर्नुपर्नेमा जोड़ दिनुभयो। सुदूरपश्चिमको प्रमुख लोक संस्कृतिका रूपमा रहेको देउडा गीत पछिल्लो समय विस्तारै लोप हुन थालेको छ। नयाँ पुस्ताले परम्परागत लोक गायनमा रूचि नदेखाएकाले देउडा संस्कृति हराउँदै गएको सरोकारवाला बताउँछन्। बझाङबाट जगदीश रोकायाको रिपोर्ट।
कर्णाली र सुदूरपश्चिम क्षेत्रको प्रमुख लोक संस्कृति मानिएको डेउडा खेल र डेउडा खेल्ने खेलाड़ीहरू अहिले घट्दै गइरहेका छन्। यहाँका लोक भाकाहरूको केही कलाकारहरूले उजागर गरेका भए पनि अहिलेको युवा पुस्ताहरूमा डेउडा खेल्ने सिप र गीत भन्ने कला नहुँदा यो संस्कृति खुम्चदै गएकोमा जिल्लाका अग्रज डेउडा खेलाड़ीहरूको चिन्ता रहेको छ। बझाङका एकजना डेउडा खेलाड़ी भीमबहादुर धामी:
अहिलेको पुस्तामा अब डेउडा साह्रै हराए जस्तो लागेको छ। हाम्रा डेउडा मागल, फाग, ढुस्का, धमारी भन्ने गाउँमा जो चलन चलेका थिए ती सबै हराइसके।
उहाँ जस्तै डेउडा साहित्य क्षेत्रमा क्रियाशील एकजना शिक्षक मुरलीधर अवस्थी:
सुन्दर प्रकृतिको धनी, संस्कृति पश्चिमकै राम्रो, सुदूर पश्चिम हाम्रो, पश्चिमको चिनारी डेउडा गीत हाम्रो।
डेउडा हाम्रो मनको ढुकढुकी हो, लोक आवाज हो, सुदूर पश्चिमको वास्तविक पहिचान दिने लोक संस्कृति भनेको डेउडा हो। उपाय गर्ने गढामा विवाह वर्तबन्द रस्ता विभिन्न कार्यक्रममा डेउडा नगुन्जेको कुनै ठाउँ नै हुँदैन थियो, डेउडा अहिले लोप हुन लागेको छ।
उहाँ विद्यालयको पाठ्यक्रममा समेत डेउडा राखिनु पर्नेमा जोड़ दिनुहुन्छ:
विद्यालयको विषयवस्तुमा समेत डेउडालाई समेटिनु पर्छ।
हाम्रो सभ्यता संस्कृतिसँग जोडिएका कतिपय पुराना लोक भाका, संस्कृति र साहित्यलाई सरकारी तहबाट पनि संरक्षण र सम्वर्धन गर्नका लागि पहल गरिनुपर्ने आवश्यक देखिन्छ। जगदीश रोकाया, रेडियो नेपाल, बझाङ।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूसलाई युद्ध अपराधको मुद्दा चलाउनु पर्ने आफ्नो उडान दोहोर्याउनु भएको छ। राष्ट्रसंघीय सुरक्षा परिषदलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति जेलेन्स्कीले सुरक्षा परिषदलाई युक्रेनको सड़कमा रूसी सेनाले मारेर छोड़ेका सर्वसाधारणको शवको भिडियो देखाउँदै रूसी सेनाले सर्वसाधारणलाई गोलीहानी हत्या गरेपछि इनारमा फ्याँकेको आरोप लगाउनु भएको छ। रूसले भने सबै भिडियोहरू नक्कली भएको र रूसी सेनालाई दानवीकरण गर्ने प्रयास भइरहेको बताएको छ। श्रीलंकाको सबैभन्दा माथिल्लो स्वास्थ्य निकायले मुलुकमा स्वास्थ्य संकटकाल घोषणा गरेको छ। स्वास्थ्य सामग्री र उपकरणको अभावले स्वास्थ्य संकटकाल घोषणा गर्नु परेको सो निकायले जनाएको छ। अब आर्थिक समाचार।
काठमाडौँको चोभारमा निर्माण सम्पन्न भएको सुक्खा बन्दरगाह मंगलबारबाट सञ्चालनमा आएको छ। वीरगंज नाका हुँदै काठमाडौँका लागि मालवस्तु बोकेर आएका कन्टेनरलाई बन्दरगाह भित्र्याउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बन्दरगाह सञ्चालनको शुरूआत गर्नुभयो। तेस्रो मुलुकबाट काठमाडौँका लागि मालवस्तु बोकेर आएका ती कन्टेनर वीरगंज नाका हुँदै काठमाडौँ आएका थिए। वीरगंज भन्सारमा डिजिटल लक गरेर आन्तरिक परिवहन सुविधा अन्तर्गत काठमाडौँ आएका ती कन्टेनरसँगै अब स्थल मार्ग हुँदै गरिने अन्तर्राष्ट्रिय व्यापारको भन्सार जाँचपास समेत सोही सुक्खा बन्दरगाहबाट हुने भएको छ। चोभार सुक्खा बन्दरगाह सीमावर्ती क्षेत्रभन्दा बाहिर त्रिशहरमा निर्माण भएको नेपालको पहिलो बन्दरगाह हो। मालवस्तु आयात र निर्यातका लागि भन्सार क्वारेन्टिन सुरक्षा सहितको सबै पूर्वाधार रहेको सुक्खा बन्दरगाहमा 500 कन्टेनर र 500 ट्रक अट्ने क्षमता रहेको छ। बन्दरगाह सञ्चालनमा आएपछि राजधानी केन्द्रित व्यापारका लागि भारत र चीनको सामुद्रिक बन्दरगाहबाट आउने मालसामान बोकेका कन्टेनर अब सिधै काठमाडौँ सुक्खा बन्दरगाहमा आउन सक्नेछन् भने स्वदेशी वस्तु निर्यात पनि सोही सुक्खा बन्दरगाह मार्फत हुनेछ। सुक्खा बन्दरगाह विश्व ब्याङ्कको 1,54,00,000,000 ऋण सहयोगमा निर्माण भएको हो। नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले वास्तविक क्षेत्रलाई शेयर बजारमा बुक बिल्डिङ प्रक्रियाबाट प्रवेश गराउने बताउनु भएको छ। प्रालीले काठमाडौँमा आयोजना गरेको बुक बिल्डिङ वास्तविक क्षेत्रलाई पुँजी बजारमा भित्र्याउने औजार विषय छलफल कार्यक्रममा अध्यक्ष हमालले बुक बिल्डिङ प्रक्रियालाई कार्यान्वयनमा लैजान धितोपत्र बोर्ड यथाशीघ्र अघि बढ्ने बताउनुभयो। कार्यक्रममा नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार कार्कीले तत्कालै बुक बिल्डिङ प्रक्रिया अनुसार रियल सेक्टर पुँजी बजारमा भित्र्याउन तयार रहेको बताउनुभयो। उहाँले तत्काल बुक बिल्डिङलाई शुरू गर्न विद्युतीय प्रणालीमा जाने अवस्था नभए पनि सिलबन्दी बोलकबोल प्रणालीबाट शुरू गर्न सकिने उल्लेख गर्नुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्चाले नेपालको शेयर बजारमा अझै बैंक वित्तीय संस्थाको प्रभुत्व रहेकोले वास्तविक क्षेत्रको सहभागितालाई प्रवर्धन गर्नुपर्ने बताउनुभयो। चैते दशैंको अवसर पारेर चैत 23 गते बुधबारदेखि काठमाडौँको भिरकुटी मण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ। चाड पर्वका बेला सस्तो मूल्यमा एकै छानामुनि स्वदेशी तथा विदेशी वस्तुहरू किनमेल गर्न सक्ने गरी मेला आयोजना गरिएको आयोजकहरूले जानकारी दिएका छन्।
आर्थिक समाचारका साथमा भुवन आचार्य अब खेल समाचार।
सर्वोच्च अदालतले बर्खास्तीमा परेका राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रमेश सिलवालको रिट खारिज गरेको छ। राखेपको सदस्य सचिवको नयाँ नियुक्ति र बर्खास्ती सम्बन्धी परेको रिटको सुनवाई गर्दै न्यायाधीश अनिल कुमार सिन्हा र कुमार रेग्मीको इजलासले रिट खारिज गरेको हो। रिट खारिज भएसँगै टंकलाल घिसिङले सदस्य सचिवमा निरन्तरता पाउनु भएको छ। सरकारले कार्य सम्पादन गर्न नसकेको आरोपसहित राखेपका तत्कालीन सदस्य सचिव सिलवाललाई पदमुक्त गरेको थियो। सरकारले सिलवाललाई गत कार्तिक 1 गते बर्खास्त गरेको हो। आगामी जेठमा तय भएको अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन सरेको छ। अब एन्फाको निर्वाचन आगामी असार 6 गते हुने भएको छ। यसअघि एन्फाले निर्वाचन जेठ 15 गतेका लागि तोकेको थियो। एन्फाका महासचिव इन्द्रमान तुलाधरले फिफा र एएफसीसँगको छलफलपछि निर्वाचन असार 6 गतेका लागि तोकिएको जानकारी दिनुभयो। महासचिव तुलाधरले निर्वाचन सरेको बारे कार्यसमिति जिल्ला संघ र क्लबहरूलाई खबर गरिसकेको बताउनुभयो। एन्फाले निर्वाचनका लागि अधिवक्ता श्रीराम दबाड़ीको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको थियो। एन्फाको 20 विशेष साधारण सभाले दवाड़ीको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको हो। चर्च बोयज युनाइटेड शहीद स्मारक ए डिभिजन लीग फुटबलमा बढ़ुवा भएको छ। शहीद स्मारक बी डिभिजन लीग अन्तर्गत मंगलबार बाँसबारी क्लबलाई 5-1 गोल अन्तरले हराउँदै चर्च बोयज शीर्ष डिभिजनमा उक्लिएको हो। यस जीतसँगै शीर्ष स्थानको चर्च बोयजले 12 खेलमा 26 अङ्क जोड़ेको छ र चर्च बोयज 1 खेल अगावै च्याम्पियन बनेको हो। बाँसबारीले 12 खेलमा 16 अङ्क जोड़ेको छ। चर्च बोयज बी लीग खेलेको पहिलो सिजनमै शीर्ष डिभिजनमा बढ़ुवा भएको हो। चर्च बोयजले विक्रमसम्म 2077मा सी डिभिजन लीग खेलेको थियो।
अच्युत अर्याल खेल समाचारका साथमा अब मौसम। आज प्रदेश एक बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने, अन्य भागमा आंशिक बदली रही प्रदेश एक बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 16.6 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 83%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 30-32 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:49 भयो भने सूर्यास्त भरे साँझ 6:24 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सत्ता गठबन्धनद्वारा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन, निर्वाचन आचार संहिता प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन आयोगद्वारा राजनैतिक दललाई 60 बुँदे निर्देशन, उत्पादनशील क्षेत्रमा लगानी गरी निर्यात क्षमता बढ़ाउनु पर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवाको जोड़, नेपाल आयल निगमद्वारा इन्धनमा फेरि पनि मूल्य वृद्धि र रूसलाई युद्ध अपराधको मुद्दा चलाउनु पर्ने युक्रेनी राष्ट्रपति जेलेन्स्कीको अडान सुन्दै हुनुहुन्थ्यो। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।